بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ کتاب کا پارٹ نمبر 1 ہے. آج ہم آپ کے لیے کمانڈو کی بیٹی سیریز کی جلد نمبر 2 جنگل جوگی اور لاش ریکارڈ کر رہے ہیں. اس کے مصنف اے حمید ہیں. یہ کتاب کرتبہ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. اگر آپ ہم سے مزید کتابوں کے بارے میں رابطہ قائم کرنا چاہیں تو ہمارے نمبر 0321-2138-225 پر کال کریں یا پھر ہماری ویب سائٹ www.kurtaba.org پر وزٹ کریں. روبی کو اپنی طرف گھورتے دیکھ کر سپاہی نے کہا, بی بی میری طرف کیا پٹر پٹر دیکھ رہی ہو؟ مجھے بتاؤ تم دونوں اتنی رات گئے کہاں سے آ رہی ہو؟ روبی نے اتنی دیر میں سوچ لیا تھا کہ اسے اب کیا کہنا چاہیے. وہ جانتی تھی کہ پولیس کسی واردات کی تفتیش کرے یا نہ کرے مگر خود کسی واردات میں ملوث ہونے سے بہت گھبراتی ہے. چنانچہ اس نے آواز میں گھبراہٹ پیدا کرتے ہوئے کہا, میں لاہور کے ایک کالج کی پروفیسر ہوں, یہ میری سہیلی ہے, میں اسے ملنے لاہور سے آئی تھی. اس کا خاوند نشہ کرتا ہے, اس نے میری سہیلی کو بہت مارا پیٹا ہے, وہ اسے جان سے مار دینا چاہتا ہے. میں اسے بہت مشکل سے وہاں سے نکال کر بھاگی ہوں. ہو سکتا ہے اس کا خاوند ہاکی لے کر اسے ہلاک کرنے پیچھے پیچھے آتا ہو. آپ پلیز ہمیں یا تو پولیس چوکی میں پناہ دے دیں یا ہمیں لاہور جانے میں ہماری مدد کریں. پولیس کانسٹیبل پر وہی اثر ہوا جس کا روبی کو یقین تھا. ادھر ادھر دیکھ کر بولا, بی بی پولیس کو کیوں بیچ میں پھنساتی ہو؟ لڑائی جھگڑا اچھی بات نہیں. تھانے میں کوئی واردات ہو گئی تو ہمیں پسوڑی بھی پڑ جائے گی. اس بی بی کو لے کر لاہور کی طرف چلی جاؤ, آگے اڈا ہے, کوئی بس آئی تو اس میں بیٹھ کر آگے چلی جانا. اس کا خاوند آیا تو میں اسے خود سنبھال لوں گا. جاؤ شاباش, اب نکلو. روبی نے شبانہ کو ساتھ لیا اور سڑک پر آگے کی طرف کو چل پڑی. تھوڑا آگے جانے کے بعد لڑکی شبانہ کہنے لگی, تم نے خوب ڈرامہ کیا لیکن تم پولیس کو بتا دیتی کہ تم مجھے ڈاکوؤں کے چنگل سے چھڑا کر لائی ہو. روبی نے آہستہ سے کہا, وہاں نادر بدماش کے ڈیرے پر جو اتنی لاشیں پڑی ہیں ان کا حساب بھی تو دینا پڑتا. شبانہ خاموش رہی. آگے چوک آ گیا. بائیں جانب لاری اڈا بالکل سنسان پڑا تھا. یہاں تو کوئی لاری نہیں ہے, شبانہ نے فکر مند ہو کر کہا. روبی نے کہا, اسٹیشن پر چلتے ہیں, ہو سکتا ہے وہاں کوئی لاہور جانے والی گاڑی مل جائے. ابھی وہ اسٹیشن کی طرف جانے کا پروگرام بنا رہے تھے کہ سڑک پر لاری کی بتیاں نظر آئیں, پھر ہارن کی آواز سنائی دی. ایک لاری اڈے پر آ کر رک گئی. اس میں بیٹھے اکثر مسافر سو رہے تھے. ڈرائیور نے کھڑکی سے باہر سر نکال کر روبی اور شبانہ سے کہا, بی بی لاہور جانا ہے تو بیٹھ جاؤ, سنتری نے بتایا ہے کہ تم لاہور جا رہی ہو. روبی اور شبانہ جلدی سے لاری کی ایک خالی سیٹ پر بیٹھ گئیں. لاری وہاں سے چل پڑی. روبی نے اطمینان کا سانس لیا. کوئی آدھے گھنٹے کے بعد لاری لاہور شہر کے شمالی مضافات میں سے گزر رہی تھی. بادامی باغ میں ان لاریوں کے واسطے نیا نیا اڈا تعمیر ہوا تھا. ڈرائیور نے گاڑی روک دی, مسافر اترنے لگے. روبی اور شبانہ بھی گاڑی سے اتر آئیں. ابھی رکشہ نیا نیا چلا تھا مگر انہیں ایک خالی ٹیکسی مل گئی. شبانہ نے ڈرائیور کو ماڈل ٹاؤن کی طرف چلنے کو کہہ دیا. ٹیکسی لاہور شہر کی خالی خالی روشن سڑکوں پر دوڑنے لگی. رات کا پچھلا پہر شروع ہو چکا تھا. روبی کی آنکھیں جل رہی تھی مگر نیند کوسوں دور تھی. اسے بار بار دارا کا خیال آتا کہ نہ جانے وہ کس طرف نکل گیا ہوگا, لیکن وہ جہاں بھی گیا ہوگا میاں خان کے فارم میں ضرور واپس آ جائے گا. روبی بھی چاہتی تھی کہ دن کا اجالا پھیلنے سے پہلے پہلے کسی طرح میاں خان کے فارم میں واپس پہنچ جائے. روبی لڑکی شبانہ کو اس کے ماں باپ کی کوٹھی کے دروازے پر چھوڑ کر واپس جانے لگی تو شبانہ نے اس کا ہاتھ تھام کر کہا, نہیں میری بہن, میں اکیلی گھر میں داخل نہیں ہوں گی, تم میرے ساتھ چلو گی, پلیز میرے ساتھ آؤ. روبی اس کے ساتھ ہو لی. کوٹھی بہت عالیشان تھی, آگے پیچھے کشادہ باغ تھا, پورچ میں تین گاڑیاں آگے پیچھے کھڑی تھی, ایک لائٹ جل رہی تھی. شبانہ نے برامدے میں آ کر محرابی دروازے کے باہر لگی گھنٹی کا بٹن دبا دیا. تیسری بار گھنٹی دینے سے اندر کسی کی نیند بھری آواز سنائی دی, کون ہے؟ یہ کوئی نوکر تھا. شبانہ نے رقت بھری آواز میں کہا, میں ہوں رحمت بابا, شبانہ ہوں. اندر جو کوریڈور میں بتی روشن ہو گئی تھی وہاں سے فوراً دروازہ کھل گیا. ایک عمر رسیدہ نوکر نے آگے بڑھ کر شبانہ کے ماتھے کو چوم لیا اور اللہ تعالیٰ کا شکر ادا کیا. یا اللہ تیرا شکر, پکارتا ہوا گھر میں سوئے ہوئے لوگوں کو آوازیں دینے لگا. دو منٹ بعد شبانہ ایک سجے سجائے ڈرائنگ روم میں اپنے بھاری بھرکم وجود والی والدہ کے ساتھ لگ کر بیٹھی رو رہی تھی. ماں اس کے سر پر ہاتھ پھیرتے ہوئے آنسو بھری آنکھوں سے اسے دیکھ کر اس کی بلائیں لے رہی تھی. ادھیڑ عمر باپ خوش بھی تھا اور کچھ پریشان بھی تھا. وہ ٹیلی فون کا نمبر گھما رہا تھا. روبی نے انہیں صرف یہی بتایا تھا کہ میں شبانہ کو بدماشوں کے ڈیرے سے نکال کر لے آئی ہوں اور میں نے اسے بے آبرو ہونے سے بچا لیا ہے. और गुंडे अब इनका पीछा तो नहीं करेंगे और ना शबाना को दोबारा अगवा करने की धमकी देंगे। मगर शबाना के बाप को यकीन नहीं आता था कि उसके खानदान की इज्जत गुंडों और बदमाशों के हथकंडों से महफूज हो गई है। उसने रूबी की बातों पर ज्यादा यकीन ना किया। वो डीएसपी को फोन कर रहा था और रूबी के देखते ही देखते उसने डीएसपी से बात शुरू कर दी। जब रूबी ने डीएसपी का सुना तो ये कहकर उठ खड़ी हुई कि मैंने अपना फर्ज अदा कर दिया है, अब मुझे इजाजत दीजिए। मगर शबाना ने उसका हाथ पकड़ लिया और बहुत आजी से बोली, बहन प्लीज अभी मत जाओ, अभी मेरे कमरे में मेरे पास बैठो, मुझे डर लग रहा है, तुम मेरे पास रहोगी तो मुझे हौसला रहेगा। रूबी ने उसे समझाते हुए कहा, तुम जवान लड़की हो, अल्लाह ताला ने तुम्हारी इज्जत बचा ली है, तुम्हें अब भी बहादुरी से काम लेना चाहिए, अपने अंदर एतमाद पैदा करना चाहिए। तुम कॉलेज में पढ़ती हो, इस तालीम का क्या फायदा जो तुम्हारे अंदर एतमाद और दलेरी पैदा ना कर सके। अब मुझे इजाजत दो। शबाना की अम्मी और डैडी ने भी रूबी को बाकी रात वहीं आराम करने के लिए कहा, मगर रूबी ने वापस जाने पर बहुत ज्यादा इसरार किया। इतने में बाहर किसी गाड़ी के रुकने की आवाज सुनाई दी। रूबी के कान खड़े हो गए। शबाना के बाप ने कहा, मैंने डीएसपी साहब को शबाना की वापसी की खबर कर दी थी, उन्होंने एसपी को जगा कर शबाना का बयान लेने के लिए भेजा है। इतने में घंटी बजी। शबाना का बाप दरवाजे की तरफ बढ़ा ही था कि रूबी ने उसे रोक दिया और कहने लगी, मैं किसी वजह से नहीं चाहती कि पुलिस को पता चले कि मैं शबाना को निकालकर यहाँ लाई हूँ, इसमें आपकी बेटी की भी भलाई है, अगर पुलिस को मेरा पता चल गया तो आपकी बेटी पर फिर कोई मुसीबत आ सकती है। शबाना के बाप ने कहा, तुम जैसे कैसी हो वैसे ही होगा, मैंने डीएसपी को फोन पर यह नहीं बताया था कि उसे एक औरत निकालकर लाई है, तुम ऐसा करो साथ वाले कमरे में चली जाओ। रूबी जल्दी से साथ वाले कमरे में चली गई। उसने दरवाजा बंद कर दिया। ड्राइंग रूम में थानेदार और दो सिपाहियों की आवाजें आने लगी। उसने शबाना के वालिद को सलाम किया, फिर शबाना की तरफ देखकर कहा, खुदा का शुक्र है बच्ची घर वापस आ गई, बेटी तुम्हें कौन यहाँ लाया था। शबाना के बजाय उसके बाप ने जल्दी से कहा, अकेली ही बदमाशों के चुंगल से निकलकर भागी है, खुदा का लाख लाख शुक्र है कि बच्ची घर आ गई। थानेदार ने बड़े अदब से थोड़ा मुस्कुराते हुए शबाना के बाप की तरफ देखा और कहा, जनाबे वाला मैंने बच्ची से पूछा है, उसे जवाब देने का मौका दीजिए। शबाना के वालिद बोले, वो बेचारी सख्त परेशान है, वो भी यही जवाब देगी। थानेदार ने शबाना की तरफ देखकर अपना सवाल दोहराया। शबाना अब पूरे होशो हवास में थी, वो रूबी को अपनी सबसे बड़ी मोहसिन समझती थी। उसे ये भी मालूम था कि रूबी के साथ एक आदमी भी था, इन दोनों ने उसे नादिर बदमाश और उसके गुंडों के चुंगल से निकाला था और इन सबको हलाक भी कर दिया था, वो भला किस तरह रूबी का नाम ले सकती थी। अपने घर की फिजा ने शबाना में मजीद खुद एतमादी पैदा कर दी। उसने बहुत सुकून से कहा, थानेदार साहब मैं पढ़ी लिखी लड़की हूँ, ठीक है गुंडों ने मुझे कॉलेज के गेट से काबू करके अगवा जरूर कर लिया था, मगर मैं मौके की तलाश में थी, आज रात मुझे मौका मिल गया और मैं खिड़की का शीशा तोड़कर वहां से निकल भागी। अब आपका फर्ज है कि इन बदमाशों को गिरफ्तार करें जो इज्जतदार लोगों की इज्जतों से खेलते हैं। मैं आपको नादिर बदमाश के अड्डे का पूरा पता बताए देती हूँ। थानेदार का चेहरा ऐसे था जैसे उसे शबाना की एक बात का भी यकीन न आया हो, फिर कहने लगा, बेटी तू इस वक्त थकी हुई है और बहुत खतरनाक कातिलों के पंजे से निकल कर आई है, तू आराम कर मेरी बच्ची, बाद में बात होगी। थानेदार उठा और शबाना के वालिद से कहने लगा, सर जी मैं कल किसी वक्त यहाँ हाजिर हो जाऊंगा, वैसे हमारी एक छापा पार्टी 2 घंटे हुए इन बदमाशों के अड्डे की तरफ रवाना हो गई थी, हो सकता है बच्ची के वहाँ से भाग निकलने के बाद पुलिस पार्टी वहाँ पहुँची हो। अच्छा जी मैं चलता हूँ, अब आप आराम कीजिए। थानेदार अपने सिपाहियों को लेकर ड्राइंग रूम से निकल गया। रूबी ने बंद दरवाजे के साथ कान लगाए ये सारी बातें सुन ली थी। जब पुलिस वाले चले गए तो रूबी दरवाजा खोलकर ड्राइंग रूम में आ गई। शबाना की वालदा और वालिद उसे एहसान भरी नजरों से देखने लगे। शबाना के वालिद ने उससे कहा, बेटी तुमने अपने बारे में हमें कुछ नहीं बताया कि तुम कौन हो और हमारी बच्ची के पास कैसे पहुंच गई थी। रूबी का चेहरा संजीदा था। उसने कहा, आप लोग ऐसी बातें क्यों पूछते हैं जिनका आपके साथ कोई ताल्लुक और वास्ता नहीं। मैं जो कोई भी हूँ मैंने आपकी बच्ची को इज्जत और आबरू समेत आपके पास पहुँचा दिया है और ये मेरा फर्ज था और जो कि मैंने अदा किया। आप पर कोई एहसान नहीं किया। अब मैं सो जाना चाहती हूँ और आपसे सिर्फ इतना चाहूंगी कि मेरे बारे में किसी को कुछ ना बताएं। शबाना का बाप और वालदा रूबी से माजरत का इजहार करने लगे। शबाना के बाप ने शबाना से कहा, बेटी अपनी बहन को कमरे में ले जाओ और तुम भी आराम करो। फिर उसने रूबी से मुखातिब होकर कहा, बेटी तुम बिल्कुल बेफिक्र रहो, तुम्हारे बारे में यहाँ किसी की जबान से एक लफ्ज भी नहीं निकलेगा। शबाना रूबी को अपने कमरे में ले आई। रूबी ने कमीज के अंदर से चाकू और रिवॉल्वर निकाल कर सरहाने रख दिया। वो बड़े आरामदेह बिस्तर पर लेट गई। शबाना बोली, तुम आराम करो रूबी, तुमने जैसा कहा है वैसा ही होगा, मैं साथ वाले कमरे में सोने के लिए जाती हूँ। रूबी ने वहाँ पर कोई जवाब न दिया। شبانہ کے جانے کے بعد روبی نے اٹھ کر دروازے کی چٹخنی لگا دی, بند کھڑکی کے آگے پردہ کھینچا اور بستر پر لیٹتے ہی آنکھیں بند کر لی. تھوڑی ہی دیر میں وہ گہری نیند سو رہی تھی. جب اس کی آنکھ کھلی تو سارے کمرے میں دن کی روشنی پھیلی ہوئی تھی. روبی نے اٹھ کر غسل خانے میں جا کر منہ ہاتھ دھویا اور کھڑکی کا پردہ اٹھا کر باہر دیکھا. کوٹھی کا اگبی لان اور اس کے پیڑ پودے دھوپ میں روشن روشن نظر آ رہے تھے. ایک مالی کونے کی جانب مشین چلا کر گھاس کاٹ رہا تھا. دروازے پر آہستہ سے دستک ہوئی. روبی نے دروازہ کھول دیا. شبانہ شگفتہ چہرہ اور صاف ستھرے لباس کے ساتھ اندر داخل ہوئی. وہ روبی کے لیے ناشتہ لائی تھی. روبی بستر پر بیٹھ گئی, سرہانے کے نیچے سے ریوالور نکال کر کھولا. اس کی گولیاں گرنے لگی. صرف 5 گولیاں ریوالور میں باقی تھی. روبی نے ریوالور دوبارہ سرہانے کے نیچے رکھ دیا. ناشتہ کرتے ہوئے شبانہ کہنے لگی, روبی بہن, تم نے مجھ پر, میرے خاندان پر اتنا بڑا احسان کیا ہے کہ ہم ساری زندگی اس کا بدلہ نہیں چکا سکتے. روبی نے کوئی جواب نہ دیا. شبانہ نے پوچھا, روبی بہن, اب تمہارا کہاں جانے کا ارادہ ہے؟ تم نے اپنے بارے میں تو کچھ بھی نہیں بتایا. روبی چائے پی رہی تھی, پیالی ہونٹوں سے ہٹاتے ہوئے بولی, آخر تم لوگوں کو میرے بارے میں اتنی کریت کیوں ہے؟ میں نے تو تمہیں اپنے بارے میں کچھ نہیں بتایا, تو تمہارے بارے میں بھی تو کچھ نہیں پوچھا. شبانہ نے فوراً معذرت پیش کی اور بولی, معاف کرنا روبی, میں نے ویسے ہی پوچھا تھا. اصل میں مجھے تمہاری سلامتی کی بہت زیادہ فکر ہے. روبی نے بے نیازی سے کہا, تمہیں میری فکر کرنے کی ضرورت نہیں, میں اپنی حفاظت خود اچھی طریقے سے کر سکتی ہوں. دونوں خاموشی سے ناشتہ کرنے لگی. اس وقت دن کے 11 بج رہے تھے. روبی نے وہاں سے کیسے نکلنا تھا اور نکل کر کہاں جانا تھا, یہ سب کچھ اس نے پہلے سے سوچ رکھا تھا. اس نے شبانہ سے مخاطب ہو کر کہا, تمہیں میرے ایک دو کام کرنے ہوں گے. روبی نے چائے کی پیالی واپس رکھتے ہوئے شبانہ سے کہا, مجھے میرے سائز کا ملیشیا کا مردانہ سوٹ, یعنی شلوار قمیض, قمیض کے اندر پہننے کے لیے لٹھے کی ایک مضبوط صدری اور ربڑ کے جوتے لا دو. شبانہ سمجھ گئی کہ روبی اس کی عزت بچانے کے واسطے 3-4 گنڈوں کا خون کر چکی ہے اور اب وہ مردانہ حلیے میں لاہور سے کسی دوسرے شہر کی طرف فرار ہو جانا چاہتی ہے. اس نے کہا, میں یہ ساری چیزیں تمہیں فوراً لا دوں گی. پھر شبانہ اٹھ کر الماری کے پاس گئی, وہاں سے 100-100 کے 50-60 نوٹ نکال کر لے آئی اور روبی کے قریب پلنگ پر رکھ کر بولی, یہ قبول کر لو, تمہیں ان کی سخت ضرورت پڑ سکتی ہے. روبی نے ہاتھ سے نوٹوں کو پرے کر دیا. شکریہ, میرے پاس سب کچھ ہے. اسی وقت شبانہ نے روبی کا ناپ لیا اور گاڑی نکال کر شہر کی مارکیٹ کی طرف چلی گئی. وہاں سے مطلوبہ چیزیں خریدی اور واپس اپنی کوٹھی میں آ کر روبی کے حوالے کر دی. روبی نے کپڑے پہن کر دیکھے, وہ اس کے جسم پر بالکل پورے تھے. روبی نے کچھ کرنسی نوٹ ابھی تک اپنی کمر کے ساتھ تھیلیوں میں ڈال کر باندھ رکھے تھے. یہ نوٹ اس نے صدری کی جیب میں رکھ لیے جو قمیض کے نیچے پہنی ہوئی تھی. اسی صدری کی ایک جیب میں ریوالور اور چاقو کو بھی سنبھال کر رکھ لیا. اس کے بعد اس نے شبانہ سے کہا, کینچی لا کر میرے سر کے بال بالکل چھوٹے چھوٹے کر دو, جیسے لڑکوں کے ہوتے ہیں. روبی کے بال پہلے ہی گردن تک کٹے تھے. شبانہ نے انہیں کاٹ کر مزید چھوٹا کر دیا. روبی کا جسم پہلے ہی دبلا پتلا تھا, چنانچہ اس کے نسوانی خطوط ملیشیا کے کھلے مردانے کرتے میں بڑی آسانی سے چھپ گئے تھے. عورت ہونا روبی کے چٹان جیسے عزائم کی راہ میں رکاوٹ ضرور تھا, لیکن روبی نے اپنی بے پناہ قوت ارادی اور جرائم کے خلاف جنگ کے جذبے سے اس کمزوری پر بے حد قابو پا لیا تھا. اس میں روبی کی اس ٹریننگ کا بھی حصہ تھا جو اس نے دشمن پر بغیر کسی ہتھیار کے غالب آنے کے واسطے ہانگ کانگ میں حاصل کی تھی. بدی کی طاقتوں اور جرائم پیشہ مجرموں نے اسے جس بے دردی سے گھر سے بے گھر اپنی پیاری بچی عائشہ اور محبوب ترین خاوند شیر خان سے الگ کیا تھا, روبی کو اس کا بھی شدت سے احساس تھا. وہ کسی دوسرے ملک میں یا تیسرے درجے کی شہری بننے کی بجائے اپنے وطن میں اپنے خاوند کے ساتھ عزت و آبرو کی غریبانہ زندگی بسر کرنا چاہتی تھی, لیکن جرائم پیشہ لوگوں نے ہر قدم پر اس کی راہ میں رکاوٹ کھڑی کی اور اس کی عزت کا سودا کرنا چاہا. روبی نے نہ اپنی عزت کا سودا کیا تھا, نہ کسی دوسری پاک باز عورت کی عزت کا سودا کرنے کی اجازت دیتی تھی. اور پھر وہ ایک کہر بن کر, بجلی کا کوندا بن کر اٹھ کھڑی ہوئی, اور اب ہر آدھی مجرم پر بجلی بن کر گرتی تھی جو خاندانوں کی عزتوں اور ممتا کی جگر کے ٹکڑوں کا سودا کرنا چاہتے تھے, اور تاوان کی رقم نہ ملنے پر مظلوم لڑکیوں کو ظلم و ستم کا نشانہ بنا کر انہیں ہلاک کر دیتے یا پھر آگے فروخت کر دیتے تھے. شبانہ نے ڈرتے ڈرتے روبی سے پوچھا, کیا تم مجھے بھی نہیں بتاؤ گی کہ یہاں سے کہاں جاؤ گی؟ روبی اس وقت مردانہ لباس میں کھڑی تھی. سر کے چھوٹے چھوٹے بالوں کی وجہ سے وہ بالکل نوجوان لڑکا لگتی تھی. اس نے ذرا سے تبسم کے ساتھ شبانہ کی طرف دیکھا اور کہا, نہیں بتا سکتی. روبی وہاں سے سیدھی دارا کے دوست میاں خان کے فارم کی طرف نکل جانا چاہتی تھی. وہ جانتی تھی کہ دارا وہاں ضرور پہنچ گیا ہوگا. اگرچہ میاں خان کا فارم गुंडों की कतलगाह यानी नादर बदमाश के डेरे के करीब था, लेकिन रूबी का वहां पहुंचना भी जरूरी था। उसे हर हाल में दारा से मिलना था और उसके बाद कोई अगला प्रोग्राम बनाना था। शाम होने तक वो शबाना के कमरे में ही रही। इसी दौरान पुलिस आकर शबाना का बयान ले गई, जिसमें उसने यही बताया कि वो डेरे से अकेली भागी थी और वहां जो कत्ल हुए उनके बारे में उसे कुछ इल्म नहीं। जब शुरू रात का अंधेरा शहर की गली कूचों में उतर आया तो रूबी ने शबाना से कहा, अब मैं जाती हूँ। शबाना बोली, तुम्हें जहाँ तक जाना है मैं अपनी गाड़ी में छोड़ आती हूँ। रूबी ने मलेशिया की पतली सी चादर अपने कंधों पर डाल रखी थी। उसने शबाना के कंधे को थपथपाते हुए कहा, एक बात याद रखो, यहाँ पुलिस तुम्हारी निगरानी कर रही है, उसको तुम्हारे बयान पर यकीन नहीं आया होगा। वो जानती है कि तुम नादिर बदमाश के डेरे पर होने वाले कत्ल की ऐनी गवाह हो और कातिल को पहचान सकती हो और जानबूझकर उसका नाम छुपाती हो। तुम्हें कुछ रोज इसी तरह अपने बयान पर डटे रहने की जरूरत है। पुलिस तुम्हारा कुछ नहीं बिगाड़ सकती। तुम्हारी जगह अगर कोई गरीब मजदूर की लड़की होती तो पुलिस उसे थाने ले जाकर अब तक सब कुछ उगलवा चुकी होती, मगर तुम एक अमीर और बाअसर आदमी की बेटी हो, पुलिस तुम पर बिल्कुल हाथ नहीं डालेगी। मैं अकेली यहाँ से निकलूंगी, मुझे सिर्फ इतना बता दो कि तुम्हारी कोठी के पिछवाड़े जो सड़क है वहाँ से राबी के पुल की तरफ को कौन सा रास्ता जाता है। रूबी जब रुखसत होने लगी तो शबाना की आंखें फरसे अकीदत से भर आईं। रूबी ने अचानक शबाना को गिरेबान से पकड़कर झुंझोड़ा और सख्त लहजे में कहने लगी, खबरदार आंसू मत बहाना, मैं किसी भी औरत की आंखों में आंसू नहीं देख सकती। रूबी ने शबाना का गिरेबान छोड़कर उसे थोड़ा सा पीछे धकेल दिया। शबाना पलंग पर गिरते गिरते बची। इतनी देर में रूबी कमरे की खिड़की से उतरकर उकबी लॉन की झाड़ियों में पहुंच चुकी थी। वहां से वो झुके झुके चलती उकबी बागीचे की दीवार में बने हुए छोटे से दरवाजे की तरफ बढ़ी। कोठियों के पिछवाड़े की छोटी सी सड़क पर कहीं कहीं कोई बत्ती जल रही थी। रूबी मर्दाना लिबास में थी, एक पतली चादर उसने अपने मलेशिया के मर्दाना शलवार कमीज वाले सूट के ऊपर ले रखी थी। सर के बाल छोटे छोटे थे, उसे कोई बमुश्किल ही पहचान सकता था कि ये एक औरत है या मर्द। वो बड़े इत्मीनान से कोठियों की दीवार के साथ साथ चलती निस्बतन खुली सड़क पर आ गई। यहाँ उसको एक खाली टैक्सी मिल गई। उसने ड्राइवर को शाहदरा रोड की तरफ चलने को कह दिया, क्योंकि वहां से एक सड़क शेखुपुरा की तरफ को जाती थी। टैक्सी लाहौर की रोशनी और बारौनक सड़कों पर से गुजरती 15-20 मिनट में शाहदरा चौक पहुंच गई। यहां से रूबी एक बस में सवार हुई और शेखुपुरा शहर से जरा आगे जाकर उतर गई। वो उस जगह को पहचानती थी। रात गहरी होती जा रही थी। उस वक्त कोई सवारी मियां खान के गांव की तरफ जाने वाली ना थी। बड़ी मुश्किल से एक तांगे वाले को ज्यादा रकम देकर ये कहकर जाने पर राजी किया कि मेरी माँ गांव में बहुत बीमार है, मैं उसकी आयादत को जा रहा हूँ, तांगा खेतों में से गुजरकर कच्ची सड़क पर रवाना हो गया। यहाँ चारों तरफ अंधेरा था, सिर्फ सितारों की हल्की हल्की रोशनी दिखाई देती थी। रूबी के पास रुपए भी ज्यादा थे, चाकू और रिवॉल्वर भी था जिसमें चंद एक गोलियां बाकी रह गई थी। खाल के पुल पर रूबी ने तांगे वाले को वापस कर दिया। रात की तारीखी और सितारों की धुंधली रोशनी में खेतों में मियां खान के फार्म की तरफ रवाना हो गई। आधे घंटे बाद उसे मियां खान के फार्म के अकलौते बल्ब की रोशनी दूर दरख्तों में नजर आई। रूबी ने अपनी रफ्तार तेज कर ली। उसका ख्याल था कि दारा वहीं पर होगा। वो फार्म के उगबी झाड़ियों वाली दीवार से होकर फार्म के अहाते में आई तो दोनों कोठरियों पर अंधेरा छाया हुआ था। तख्त पोश पर कोई खेस ऊपर किए सो रहा था। रूबी ने सोए हुए आदमी के मुंह पर से खेस हटा दिया। यह मियां खान का बूढ़ा मुलाजिम था। वो हड़बड़ाकर उठ बैठा। रूबी ने कहा, मियां खान कहाँ है, क्या मेरा भाई यहाँ आया था? मुलाजिम ने रूबी को पहचान लिया था, कहने लगा, खान जी तो घर चले गए हैं, तुम्हारा साथी तुम्हारे बाद नहीं आया, मैं खान जी को बुलाता हूँ। मुलाजिम मियां खान को बुलाने चल दिया। रूबी वहीं तख्त पर बैठकर सोचने लगी, दारा इधर क्यों नहीं आया, उसे यहाँ आ जाना चाहिए था, वो तो जानता था कि मैं वापस फार्म पर ही आऊंगी, कहीं वो किसी मुसीबत में तो नहीं फंस गया। रूबी इन्हीं ख्यालात में उलझी थी कि मियां खान वहां आ गया। उसने मुलाजिम को दूध गर्म करने को कह दिया था। रूबी बोली, मैं शहर से खाना खाकर आ रही हूँ, दूध की जरूरत नहीं है भाई, ये बताओ कि दारा कहाँ है। मियां खान तख्त पोश पर बैठ गया, उसके गले में पिस्तौल लटक रहा था, कहने लगा, पहले ये बताओ तुम्हें यहाँ आते किसी ने देखा तो नहीं? रूबी ने कहा, मेरा ख्याल है कोई मेरा पीछा नहीं करता था, वैसे भी मैं मर्दाना हुलिये में मलबूस हूँ। मियां खान बोला, अच्छा किया, क्योंकि नादिर बदमाश और उसके सारे गुंडे कत्ल के बाद ये सारा इलाका पुलिस की निगरानी में दे चुके हैं, तुम लोगों ने वो काम कर दिखाया जो पुलिस कई सालों से नहीं कर सकी थी। इलाके के लोगों ने सुख का सांस लिया है। इन बदकिरदार जनायम पेशा लोगों ने शरीफों की जिंदगी अजाब में डाल रखी थी। किसी की इज्जत उनके हाथों महफूज नहीं थी। अब औरतें रात को भी घरों से निकलकर अपने खेतों में चली जाती हैं। रूबी ने अपने असल मौजू पर आते हुए अपना सवाल दोबारा दोहराया, दारा फार्म पर क्यों नहीं आया? फिर उसने मियां खान को सारा वाकया सुना दिया कि किस तरह वो गुंडों को जहन्नम रसीद करने के बाद लड़की को लेकर डेरे से निकले थे, कैसे उस वक्त पुलिस की छापामार पार्टी भी वहां पहुंच चुकी थी, फायरिंग शुरू हो गई, वो लड़की को घोड़े पर बिठाकर भागे थे, फिर दारा का घोड़ा फायरिंग के धमाकों से बेकाबू होकर खेतों से अलग होकर उनसे बिछड़ गया था। मियां खान ने सारी कहानी सुनी और कहने लगा, दारा बड़ा सयाना आदमी है, उसे मालूम है कि इतने आदमियों के कत्ल के बाद ये सारा इलाका पुलिस के घेरे में आ जाएगा और इस फार्म में उसके गिरफ्तार होने का पूरा इम्कान है, इसी ख्याल से वो इधर नहीं आया। मियां खान ने अंधेरे में डूबे आसपास के दरख्तों की तरफ देखा और कहा, मुझे शक है कि तुम्हारे पीछे भी कोई खुफिया पुलिस का आदमी गांव के बाहर से लग गया होगा। रूबी कहने लगी, अगर तुम ऐसा समझते हो तो मैं अभी यहां से चली जाती हूं, मैं नहीं चाहती कि हमारी वजह से तुम किसी मुश्किल में पड़ो। मियां खान ने उठकर कोठरी का ताला खोल दिया और रूबी से कहा, तुम यहां आराम करो, सुबह बात करेंगे, मेरा मुलाजिम फार्म के अहाते में पहरा देगा, तुम इत्मीनान से सो। मियां खान खामोशी से जिधर से आया था उधर ही चल दिया। रूबी को मियां खान की बातों से अंदाजा हो गया था कि उनके बारे में उसका रवैया बहुत मोहतात हो गया है। ये एक कुदरती बात थी, मियां खान बदमाशी और स्मगलिंग छोड़कर अब एक शरीफाना जिंदगी बसर कर रहा था। वो नहीं चाहता था कि उसका नाम पुलिस के रजिस्टर में दोबारा चढ़े। रूबी ने मियां खान के इस रवैये को दिल में सराहा और उसने फैसला कर लिया कि वो उसकी शरीफाना जिंदगी में किसी किस्म का खलल नहीं डालेगी। वैसे भी चूंकि दारा वहां नहीं था इसलिए रूबी के वहां ठहरने का कोई जवाब नहीं बनता था। वो अगले रोज वहां से जाने वाली थी लेकिन मियां खान के मोहतात रवैये को देखते हुए रूबी ने उसी वक्त वहां से निकल जाने का फैसला किया। उसके पास काफी पैसे थे जो नोटों की शक्ल में उसकी कमीज के अंदर सदरी में मौजूद थे। उसने उठकर दरवाजा खोला, बाहर बूढ़ा मुलाजिम तख्त पोश पर बैठा पहरा दे रहा था। रूबी उसके पास आई, मुलाजिम उठ खड़ा हुआ, कुछ चाहिए बीबी? बूढ़े तजर्बाकार मुलाजिम ने रात को ही रूबी को मर्दाना लिबास में पहचान लिया था। रूबी ने कहा, मैं शहर जा रही हूँ, खान जी का मेरी तरफ से शुक्रिया अदा करना। मुलाजिम ने कहा, बीबी इस वक्त तुम्हें शहर जाने वाली सवारी कहीं नहीं मिलेगी, ऐसा करो घोड़ी पर बैठकर चली जाओ, उसे शेखुपुरा वाली सड़क पर पहुंचकर छोड़ देना, ये अपने आप फार्म में वापस पहुंच जाएगी। रूबी को यह तरकीब बहुत ज्यादा पसंद आई, उसका एक मसला तो हल हो गया था। चुनांचे थोड़ी देर बाद वो घोड़ी पर बैठी अंधेरे खेतों में से गुजर रही थी। रूबी को शेखुपुरा वाली सड़क पर पहुंचते पहुंचते डेढ़ घंटा लग गया। ये उसकी खुशकिस्मती थी कि इस जाने पुलिस का कोई आदमी उसे नहीं मिला था। उसने घोड़ी का रुख पीछे की तरफ करके उसे भगाना शुरू कर दिया। अब वो लाहौर वाली सड़क पर थी, आगे बाएं जाने शेखुपुरा शहर की बत्तियां झिलमिला रही थी। वो पुलिस चौकी के सामने से गुजरने की गलती नहीं कर सकती थी। वो सड़क से उतरकर खेतों में से होती हुई एक चक्कर काटकर पुलिस चौकी से कोई दो फरलांग आगे सड़क पर चढ़ाई। उस वक्त रात का 10:30 बजे का वक्त होगा। उसे लाहौर जाने वाली लारी मिल गई। ये लारी पिंडी से आ रही थी। रूबी कराची जाने का सोचकर मियां खान के फार्म से निकली थी। उसे शेर खान और अपनी बेटी आयशा की याद बहुत ज्यादा सताने लगी थी। वो किसी दूसरी तरफ निकल जाने से पहले अपने महबूब खाविंद और जिगर के टुकड़े अपने प्यारी बच्ची से एक बार जरूर मिलना चाहती थी। उसे ये ख्याल भी था कि शायद कराची में शेर खान से दारा का कुछ पता चल जाए। वो लाहौर रेलवे स्टेशन के करीब लारी से उतर गई। मर्दाना लिबास में होने की वजह से किसी ने उसकी तरफ बिल्कुल तवज्जो ना दी। रूबी ने लाहौर से कराची तक का थर्ड क्लास का टिकट खरीदा और प्लेटफॉर्म पर आकर बेंच पर बैठ गई। वो आम किस्म का मेहनत कश लड़का लगती थी जो पोठवार के इलाके से मेहनत मजदूरी के वास्ते लाहौर आते थे। रात के 12 बजे उसे कराची की गाड़ी मिली। थर्ड क्लास में इस जमाने में अभी ज्यादा रश नहीं हुआ करता था, चुनांचे वो बड़े आराम के साथ बर्थ पर चढ़कर लेट गई। ये पैसेंजर ट्रेन थी और उसे अगले रात कराची पहुंचना था। रूबी को इस ट्रेन में छोड़कर हम दारा की तरफ को चलते हैं और देखते हैं कि उसके साथ क्या गुजरी। जिस वक्त पुलिस की फायरिंग से भिदक कर दारा का घोड़ा बेकाबू होकर कहीं खेतों में दौड़ पड़ा था उस वक्त पुलिस भी उसके पीछे लग चुकी थी। पुलिस की जीप कुछ दूर तक दारा के पीछे गई मगर ऊंची फसल की वजह से वो आगे ना जा सकी। दारा उनकी गिरफ्त से निकल चुका था, उसने घोड़े को काबू में कर लिया था और अब अपनी मर्जी से उसे खेतों में भगाए लिए चला जा रहा था। खेतों से निकलकर उसने घोड़े को एक कच्चे रास्ते पर डाल दिया। वो अभी तक घोड़े को भगाए लिए चला जाता था। ये इलाका स्मगलिंग के सिलसिले में मियां खान की सांझ में उसकी आमाजगा रह चुका था। اور وہ یہاں سے بہت اچھی طرح سے واقف بھی تھا۔ روبی کے بارے میں وہ بہت مطمئن تھا، اسے معلوم تھا کہ وہ کسی نہ کسی طرح لڑکی کو لے کر لاہور پہنچنے میں کامیاب ہو جائے گی۔ میاں خان کے فارم پر دارا اس لیے نہیں جانا چاہتا تھا کہ وہ سارا علاقہ پولیس کی نگرانی میں آ چکا تھا۔ وہ دل میں سوچ رہا تھا کہ روبی کو بھی لاہور سے واپس میاں خان کے فارم میں نہیں آنا چاہیے، وہاں کسی بھی وقت وہ پکڑی جا سکتی ہے۔ دارا ایک بڑی نہر کے کنارے نکل آیا، یہ نہر آگے جا کر ساہیوال کی جانب نکل گئی تھی۔ دارا نے یہی فیصلہ کیا کہ وہ نہروں نہر ساہیوال پہنچنے کی کوشش کرے گا اور پھر وہاں سے کوئی بھی ٹرین پکڑ کر سندھ کے علاقے میں داخل ہو جائے گا۔ چنانچہ اس نے نہر کنارے گھوڑے کو ہلکی چال پر ڈال دیا۔ جب پوپ پھٹنے لگی تو دارا واردات والے علاقے سے بہت دور نکل آیا تھا، مگر ساہیوال کا علاقہ ابھی کافی دور تھا، تھوڑی دیر میں دن نکلنے والا تھا۔ اس علاقے میں دارا کو کوئی نہیں جانتا تھا، پولیس نے بھی اس کی شکل نہیں دیکھی تھی، پنجاب پولیس کے لیے وہ بہت اجنبی تھا۔ جب دن کی روشنی چاروں طرف پھیل گئی تو دارا ریلوے لائن کا چھوٹا سا پل عبور کر کے ایک قصبے میں داخل ہو گیا۔ یہاں گاؤں کے باہر ایک تکیہ تھا جہاں اکھاڑے میں گاؤں کے کچھ نوجوان کشتی لڑ رہے تھے۔ یہاں ایک کنواں بھی تھا۔ دارا نے گھوڑے کو ایک طرف باندھا، اسے دانا پانی ڈالا، کنویں پر نہایا، تازہ دم ہوا اور قصبے کی ایک دکان میں بیٹھ کر اس نے بند مکھن کھایا، چائے کا گلاس پیا۔ اسے تھکاوٹ محسوس ہو رہی تھی، وہ کسی جگہ تھوڑی دیر سو جانا چاہتا تھا، مگر اس میں خطرہ بہت زیادہ تھا۔ شیخوپورہ پولیس نے ٹیلی فون پر ساہیوال ضلع کی پولیس کو بھی قتل کی وارداتوں اور دارا کے فرار ہونے کی اطلاع کر دی ہوگی، وہاں اس کی شکل سے کوئی بھی واقف نہ تھا، پھر بھی اسے اجنبی کی حیثیت سے پولیس پوچھ گچھ کے لیے پکڑ سکتی تھی۔ مگر اسے بہت نیند آ رہی تھی، وہ گھوڑے کے پاس ہی درخت سے ٹیک لگا کر سو گیا۔ وہ دو گھنٹے تک سویا رہا، جب آنکھ کھلی تو اکھاڑے میں کشتی والے نوجوان جا چکے تھے اور کنویں کے پاس ایک فقیر بیٹھا چلم کے واسطے آگ جلا رہا تھا۔ دو گھنٹے کی نیند سے دارا کی تھکاوٹ کافی حد تک دور ہو گئی تھی، اس نے فقیر سے کوئی بات نہ کی اور گھوڑے پر بیٹھ کر اپنے سفر پر دوبارہ روانہ ہو گیا۔ دوپہر کے وقت وہ ایک ریلوے اسٹیشن پر پہنچا، پتہ کرنے پر معلوم ہوا کہ کراچی جانے والی گاڑی ایک گھنٹے بعد آئے گی اور یہاں یہ گاڑی تھوڑی دیر کے لیے رکتی ہے۔ دارا نے وہیں اسٹیشن سے باہر ایک ہوٹل میں بیٹھ کر کھانا کھایا۔ گھوڑے کو اس نے کچھ فاصلے پر ایک درخت کے ساتھ باندھ دیا تھا، یہاں اسے گھوڑے سے الگ ہو جانا تھا، اب اسے گھوڑے کی ضرورت نہ تھی۔ کراچی کا ٹکٹ خرید کر وہ پلیٹ فارم پر آ کر بیٹھ گیا اور گاڑی کا انتظار کرنے لگا۔ کچھ دیر بعد ٹرین آ گئی جس میں بڑا رش تھا، دارا ایک ڈبے میں چڑھ گیا۔ یوں ٹرین میں سفر کرتا وہ اگلے روز منہ اندھیرے کراچی پہنچ گیا۔ یہ اس کا اپنا شہر تھا مگر یہاں کی پولیس بھی اس کی کھوج میں تھی، ابھی پوری طرح سے دن کی روشنی نہیں ہوئی تھی۔ دارا نے موقع غنیمت جانا اور ایک ٹیکسی میں بیٹھ کر اپنے ڈیرے سے تھوڑی دور ٹیکسی سے اتر گیا۔ یہاں ایک گلی میں اس کے دوست کا گھر تھا، وہ وہاں پر آ گیا۔ دوست اسے دیکھ کر بہت زیادہ گھبرایا۔ دارا نے اسے حوصلہ دیتے ہوئے کہا، میں یہاں زیادہ دیر نہیں ٹھہروں گا، تم صرف اتنا کرو کہ میرے گھر جا کر بخشو سے کہو کہ مجھے تھوڑی دیر کے لیے آ کر مل جائے۔ دوست اسی وقت دارا کے گیراج والے پرانے گھر کی طرف کو چل دیا۔ دس منٹ بعد بخشو چاچا دارا کے پاس بیٹھا اسے تمام احوال بتا رہا تھا۔ دارا نے بخشو سے روبی کے بارے میں پوچھا کہ وہ ادھر تو نہیں آئی اور شیر خان کا کیا حال ہے۔ بخشو کہنے لگا، روبی کو ادھر پھر کبھی نہیں دیکھا، شیر خان ابھی تک اسی مکان میں رہ رہا ہے، مگر سنا ہے کہ سہراب کا بڑا بھائی ہاشم اس سے اپنے بھائی کے قتل کا بدلہ لینے کی فکر میں ہے۔ دارا کا چہرہ متفکر ہو گیا، کیونکہ شیر خان اکیلا نہیں تھا، اس کے ساتھ اس کی اور روبی کی معصوم بیٹی عائشہ کی جان بھی شامل تھی جو شیر خان کی زندگی خطرے میں ڈال سکتی تھی۔ بخشو کہنے لگا، مگر چونکہ ابھی پولیس روبی کی گرفتاری کے سلسلے میں اس کے خاوند شیر خان کے گھر کی نگرانی کر رہی ہے، اس لیے ہاشم بدماش کے آدمی شیر خان پر ہاتھ ڈالنے سے گریز کرتے ہیں۔ یوں ہی پولیس والے وہاں سے ہٹے، ہاشم شیر خان اور اس کی بچی دونوں کو قتل کر دے گا۔ دارا چپ رہا، پھر اس نے اپنی ماں کے بارے میں پوچھا۔ بخشو نے کوئی جواب نہ دیا۔ دارا نے آنکھیں سگیڑ کر بخشو کی طرف دیکھا اور کہا، تم خاموش کیوں ہو چاچا، کیا بات ہے؟ تب بخشو کی آنکھوں میں آنسو بھر آئے اور اس نے بتایا کہ دارا کی والدہ کو فوت ہوئے کئی دن ہو چکے ہیں۔ دارا نے اپنا سر دونوں ہاتھوں میں تھام لیا اور بچوں کی طرح سسکیاں بھر کر رونے لگا۔ بخشو کہہ رہا تھا، اماں جیل میں بیمار ہو گئی تھی، اسے اسپتال بھی لے جایا گیا مگر اللہ کو یہی منظور تھا۔ دارا نے پوچھا، ماں کو کہاں دفن کیا ہے؟ بخشو نے کہا، پرانے پل والے قبرستان میں چل کر فاتحہ پڑھ لو، وہ مرتے وقت بھی تمہیں بہت یاد کرتی تھی۔ دارا کو اپنی ماں کی قبر پر فاتحہ پڑھنے کے لیے پورا دن کسی محفوظ جگہ پر گزارنا تھا۔ وہ اپنے جس شریف دوست کے گھر اس وقت موجود تھا، وہ ڈر رہا تھا کہ کسی نے دارا کو وہاں دیکھ لیا تو پولیس اسے بھی تھانے لے جائے گی۔ دارا کو اس حقیقت کا احساس تھا اور وہ کسی شریف آدمی کے لیے مصیبت نہیں بننا چاہتا تھا۔ بخشو نے کہا، بیٹا تم اکیلے کہاں جاؤ گے اب؟ دارا نے بے نیازی سے جواب دیا، کہیں دن گزار لوں گا، یہاں رہنا میرا ٹھیک نہیں۔ بخشو چلا گیا۔ اس کے جانے کے بعد دارا نے بھی اپنے دوست کا شکریہ ادا کیا۔ وہاں سے چادر کی بکل مار کر نکلا تو رکشے میں سوار ہو کر سیدھا کراچی سٹی ریلوے اسٹیشن پر آ گیا۔ یہاں اسٹیشن سے کچھ فاصلے پر ایک ہوٹل میں اس نے ناشتہ کیا، تھوڑا وقت وہاں گزار لیا اور اسی معمولی سے ہوٹل میں ایک کمرہ کرائے پر لے لیا۔ سارا دن کمرے میں پڑا رہا۔ جب شام ہو گئی تو ہوٹل سے نکلا، رکشہ لیا اور سیدھا پرانے قبرستان میں آ گیا۔ بخشو چاچا وہاں پہلے سے اس کا انتظار کر رہا تھا۔ وہ دارا کو اس کی ماں کی قبر پر لے آیا۔ ماں کی قبر کو دیکھ کر دارا ہچکیاں لے لے کر رونے لگا اور ماں کی قبر سے لپٹ گیا۔ جب ذرا طبیعت بحال ہوئی تو فاتحہ پڑھ کر ماں کی روح کو ثواب پہنچایا اور بخشو سے کہنے لگا، چاچا میں ایک مفرور قاتل ہوں، چاہے میں نے اپنے وطن کی بہنوں کی عزت بچاتے ہوئے بدماشوں کا خون کیا، مگر بہرحال میں قاتل ہوں اور قانون کو میری تلاش بھی ہے، میں یہاں نہیں ٹھہر سکتا۔ بخشو نے پوچھا، تو پھر تم کہاں جاؤ گے؟ دارا کچھ سوچتا رہا۔ وہ قبرستان سے باہر آ گئے تھے۔ شام کا اندھیرا رات کی تاریکی میں گھل گیا تھا۔ دور شہر کراچی کی روشنیاں جگمگا رہی تھی۔ وہ دونوں قبرستان کی ٹوٹی دیوار کے پاس ایک شکستہ چبوترے پر بیٹھ گئے۔ دارا کہنے لگا، شاید مجھے میری ماں کی قبر کھینچ کر یہاں لائی ہے۔ اب میں چاہتا ہوں کہ علاقہ غیر کی طرف نکل جاؤں، لیکن جانے سے پہلے میں اپنی بہن روبی کی بیٹی عائشہ اور شیر خان کی خیریت ضرور معلوم کرنا چاہتا ہوں۔ میرے پاس جو رقم ہے، میں یہ رقم شیر خان کو دے دینا چاہتا ہوں تاکہ وہ اپنی بچی کی اچھی طرح سے پرورش کر سکے۔ بخشو نے کہا، مگر شیر خان کے گھر کے آس پاس بھی سی آئی ڈی والے موجود رہتے ہیں، روبی بھی قتل کر کے بھاگی ہے، اس نے تو جیل بھی توڑی ہے، پولیس نے تمہیں وہاں دیکھ لیا تو معاملہ الٹ پڑ جائے گا۔ دارا نے انگلی سے بھربری زمین پر رات کے اندھیرے میں لکیریں بناتے ہوئے کہا، یہ خطرہ تو مجھے مول لینا ہی ہوگا، شیر خان سے ملنا، اس کی بچی کی خیرخیریت معلوم کرنا بہت ضروری ہے۔ بخشو آگے سے کچھ کہنے لگا تو دارا نے اسے چپ رہنے کا اشارہ کرتے ہوئے کہا، چاچا تم اس میں دخل نہ دو، یہ میرا اور ایک ایسی لڑکی کی اولاد اور اس کے خاوند کا معاملہ ہے جس کو میں نے بہن کہا اور اب جو مجھے اپنی سگی بہنوں کی طرح عزیز ہے، تم اب جاؤ، آگے میں جانوں اور میرا کام۔ بخشو دارا کو وہاں اکیلا چھوڑ کر نہیں جانا چاہتا تھا، مگر دارا نے اسے وہاں سے واپس بھیج دیا۔ بخشو کے جانے کے بعد دارا قبرستان سے نکلا، ویران اندھیری سڑک پر آیا اور شہر کی طرف کو چلنا شروع کر دیا۔ وہ اپنے ہوٹل سے شیر خان کے مکان پر جانا چاہتا تھا۔ اسے ایک خالی رکشہ مل گیا جس میں بیٹھ کر وہ اپنے ہوٹل میں آ گیا تھا۔ وہ غافل نہیں تھا، اس کی تجربہ کار ہوشیار آنکھیں اپنے ارد گرد کا باقاعدہ جائزہ لے رہی تھی کہ کہیں کوئی خفیہ پولیس کا آدمی ان کے پیچھے تو نہیں لگا۔ ایسے آدمیوں کو پہچاننے میں دارا نے کبھی غلطی نہیں کی تھی، ابھی تک کوئی اس کا تعقب نہیں کر رہا تھا۔ ہوٹل کے کمرے میں اس نے رات کا کھانا کھایا، پھر جب رات گہری ہو گئی تو کمرے کو تالا لگایا، چادر کی بکل ماری، خاموشی سے اجنبی مسافروں کی طرح ہوٹل کے سامنے سے ایک رکشہ پکڑا اور اسے ایک خاص علاقے کی طرف چلنے کو کہہ دیا۔ شیر خان کے محلے تک دارا نے تین سواریاں بدلی۔ اب وہ پیدل چل رہا تھا اور ایک جگہ پرانی بلڈنگ کی اوٹ میں ہو کر شیر خان کی گلی کو غور سے دیکھ رہا تھا۔ جب اس نے پوری تسلی کر لی کہ کم از کم اس وقت وہاں کوئی پولیس کا آدمی موجود نہیں، تو اللہ کا نام لے کر بلڈنگ کے ساتھ ساتھ چلتا شیر خان کے مکان پر آ گیا۔ دو تین بار دروازہ کھٹکھٹانے پر شیر خان نے دروازہ کھول دیا۔ دارا جلدی سے اندر گھس گیا، شیر خان نے بھی اسے پہچان لیا تھا۔ دروازے کو کنڈی لگاتے ہوئے شیر خان نے پوچھا، تمہیں کسی نے دیکھا تو نہیں؟ کیا کہہ سکتا ہوں شیر خان، دارا نے کندھے سکیڑتے ہوئے کہا، میرا تو یہی خیال ہے کہ کسی نے مجھے نہیں دیکھا۔ شیر خان نے دارا کو کرسی پیش کی اور کھانے کا پوچھا۔ دارا نے کہا، میں کھانا کھا کر آیا ہوں۔ شیر خان چارپائی پر بیٹھ گیا اور روبی کے بارے میں پوچھنے لگا کہ وہ کہاں ہے، کس حال میں ہے، کہاں کہاں ماری ماری پھرتی ہے۔ مجھے یہ ہرگز گوارا نہیں بھی تھا، لیکن میں کیا کروں، میں اس کے ساتھ شامل ہونا چاہتا ہوں۔ شیر خان کو روبی کے عزائم اور دیگر سب حالات کا علم تھا۔ اس نے یہاں جھوٹ بولتے ہوئے کہا، شیر بھائی میری بہن اس وقت میرے ایک جگری دوست کے مکان پر ہے، میں وہیں سے آ رہا ہوں اور تم سے ملنے کے بعد روبی کے پاس ہی جاؤں گا۔ بچی کہاں ہے؟ شیر خان نے سانس بھر کر کہا، ہماری ہمسائی مریم کے پاس ہے، میں بچی کی کیسے دیکھ بھال کر سکتا تھا، میری تو کچھ سمجھ میں نہیں آتا تھا کہ یہ کس قسم کے حالات پیدا ہو گئے ہیں، پولیس مسلسل میرے پیچھے لگی ہے، اس کا خیال ہے کہ روبی مجھ سے ملنے اپنی بچی کو دیکھنے یہاں آتی ہے. اسے کیا معلوم کہ روبی نے تو پھر خبر ہی نہ لی. دارا نے فوراً کہا, شیر بھائی ایسا نہ کہو, روبی تمہیں اور اپنی بچی کو ہر وقت یاد کرتی ہے. شیر خان نے قدرے اونچی آواز میں کہا, تو پھر یہاں اکیلا کیوں چھوڑ گئی ہمیں؟ شیر خان دارا کا ہاتھ پکڑ کے بولا, مجھے بھی اپنے ساتھ لے چلو, میں ابھی بچی کو ساتھ لے کر تمہارے ساتھ ہی چلتا ہوں. اب ہم اکٹھے رہیں گے, اکٹھے جیئیں گے اور ساتھ ہی مریں گے. میں آخر مرد ہوں, کوئی بکری تو نہیں ہوں. شیر خان سخت جذباتی ہو رہا تھا. دارا نے اس کے کندھے پر آہستہ سے ہاتھ رکھا اور کہا, شیر خان یہ جذبات کا معاملہ نہیں, تمہارے بہادر مرد ہونے میں کوئی شک نہیں, لیکن حالات وہ نہیں ہیں جو تم سمجھتے ہو. اگر بچی نہ ہوتی تو پھر تمہارے یہاں پڑے رہنے کا سوال ہی پیدا نہ ہوتا. تم بچی کو ساتھ لے کر بھی روبی کے پاس جا سکتے ہو, لیکن تم کیا جانو کہ روبی اپنی بیٹی کو جرائم کی دنیا سے دور رکھنا چاہتی ہے. وہ چاہتی ہے کہ اس کی پرورش قتل و غارت گری کے ماحول سے دور رہ کر کی جائے, اور تم ایک باپ کی حیثیت سے روبی کی یہ خواہش بڑی خوش اسلوبی سے پوری کر سکتے ہو. باقی جہاں تک روبی کا تعلق ہے, وہ میرے پاس ہے اور میری حفاظت میں ہے, اپنے بھائی کی حفاظت میں ہے. ذرا سوچو, اگر وہ یہاں آ گئی یا تم اس کے پاس چلے گئے اور پولیس نے اسے پکڑ لیا, تو پولیس تمہیں بھی نہیں چھوڑے گی اور اسے بھی نہیں. تم بھی گرفتار کر لیے جاؤ گے تو پھر تمہاری بچی کا کیا بنے گا؟ کیا تم یہ چاہتے ہو کہ تمہاری اور روبی کی بیٹی جیل کی چار دیواری میں اپنی زندگی کا آغاز کرے؟ نہیں, یقیناً تم ایسا نہیں چاہو گے. تو پھر اس کے لیے سینے پر پتھر رکھنا ہوگا اور شریفانہ ماحول میں رہ کر اپنی بیٹی عائشہ کی پرورش کرنی ہوگی. یہی روبی کی بھی خواہش ہے, شیر خان نے تلخ لہجے میں کہا. لیکن یہ ڈرامہ کب تک چل سکے گا؟ مجھے کب تک روبی سے جدا رہ کر زندگی گزارنی ہوگی؟ کیا میری بچی اپنی ماں کی شفقت سے ہمیشہ کے لیے محروم ہو جائے گی, جبکہ اس کی ماں مری نہیں ہے, زندہ ہے؟ شیر خان سچا تھا. دارا کو اس کے جذبات کی قدر بہت زیادہ تھی, مگر صورتحال کچھ ایسی پیچیدہ ہو گئی تھی کہ وہ بچی کو ساتھ لے کر یا اسے کسی ہمسائی کے رحم و کرم پر چھوڑ کر خود اپنی بیوی کے پاس نہیں رہ سکتا تھا, جبکہ روبی اپنی بیٹی کی پرورش کے بارے میں بے حد سنجیدہ اور محتاط تھی. اس کا احساس دارا کو زیادہ ہو گیا تھا. چنانچہ اس نے بڑی مشکل سے شیر خان کو سمجھایا, اسے صورتحال کی نزاکت سے آگاہ کیا اور یہ جھوٹ بھی بول دیا تھا کہ روبی کا ارادہ ہے کہ ہم کسی مناسب موقع پر بچی کو ساتھ لے کر ملک سے باہر نکل جائیں گے. شیر خان نے مایوسی سے سر ہلاتے ہوئے کہا, وہ سب کچھ کرے گی مگر پاکستان نہیں چھوڑے گی, میں اسے اچھی طرح سے جانتا ہوں. اور دارا بھائی, پاکستان میں نے بھی نہیں چھوڑنا, یہی ہمارا سب کچھ ہے, اب ہمیں یہیں جینا اور مرنا ہے. اچانک باہر کچھ کھٹکا ہوا, دونوں خاموش ہو گئے. دارا نے جلدی سے صدری کی جیب میں سے پستول نکال لیا اور نیچی آواز میں شیر خان سے کہنے لگا, کوئی باہر کھڑا ہے. یہ کہہ کر دروازے کی جانب دیوار سے لگ کر کھڑا ہو گیا. شیر خان نے آہستہ سے دروازے کا پٹ کھول کر گلی میں جھانکا, ایک بلی اس کے دروازے سے آگے بھاگ گئی. اس نے دروازہ بند کر دیا اور دارا کو آہستہ آواز میں بتایا, بلی تھی, آ جاؤ. دارا نے پستول جیب میں واپس رکھ لیا اور واپس آ کر چارپائی پر بیٹھ گیا. پھر اس نے صدری کی دوسری بڑی جیب میں سے 100-100 روپے کے نوٹ کی ایک گڈی نکال کر شیر خان کو پیش کرتے ہوئے کہا, شیر بھائی اسے اپنے پاس رکھ لو, تمہیں ان روپوں کی سخت ضرورت ہوگی, مجھے ان کی ضرورت بالکل نہیں, جب کبھی تمہارے پاس ہوں تو واپس لوٹا دینا. شیر خان نے کمرے کے کمزور بلب کی روشنی میں نوٹوں کی گڈی پر ایک نگاہ ڈالی اور پھر دارا کے ہاتھ کو پیچھے ہٹاتے ہوئے کہہ دیا, تمہارا شکریہ مگر مجھے بھی ان کی ضرورت نہیں. دارا شیر خان کے مزاج کو جانتا تھا, اس نے واجبی سا اصرار کیا مگر شیر خان نے روپے لینے سے صاف انکار کر دیا اور طنزیہ انداز میں کہنے لگا, شاید تم نہیں جانتے کہ اتنے پیسے کبھی میرے نوکر اپنے پاس رکھا کرتے تھے, مگر مجھے جب بھی دولت سے کوئی سروکار نہیں تھا اور اب بھی نہیں. تمہاری ہمدردی کا بہت شکریہ, لیکن آئندہ مجھ سے اس قسم کی ہمدردی کا اظہار بالکل مت کرنا. شیر خان بیزار سا ہو کر چارپائی سے اٹھا اور اس نے سگریٹ سلگا لی اور چارپائی پر سر نیچا کر کے سگریٹ پینے لگا. پھر خود بخود ہی بولا, جیسے بھی حالات ہیں یہ زیادہ دیر نہیں چلے گا, میری طرف سے روبی کو کہہ دینا کہ مجھے یہ گوارا نہیں, میں عائشہ کو لے کر اس کے پاس پہنچنے والا ہوں. یہ سوچ کر کہ روبی کا تو کوئی مستقل ٹھکانہ ہی نہیں, دارا نے کہہ دیا, ٹھیک ہے شیر بھائی, میں تمہارا پیغام روبی بہن کو فوراً پہنچا دوں گا. پھر اس نے موضوع کو بدلتے ہوئے شیر خان سے سہراب کے بھائی اور شہر کے مشہور گنڈے ہاشم کے بارے میں پوچھا کہ وہ اسے پریشان تو نہیں کرتا. شیر خان کا حلق جیسے کڑوا ہو گیا, اس کے چہرے پر ایسے تاثرات ابھر آئے جیسے اسے کسی پنجرے میں بند کر دیا گیا ہو. کہنے لگا, وہ گیدڑ مجھے کیا پریشان کرے گا, بس اس بے زبان عائشہ نے شیر خان کے ہاتھ باندھ دیے ہیں۔ باہر گلی میں کسی کے قدموں کی چاپ سنائی دی، جیسے کوئی تیزی سے گزر گیا ہو۔ دارا جلدی سے اٹھا، پستول اس نے ایک بار پھر نکال لیا اور بولا، بتی بجھا دو۔ کیا پیچھے سے کوئی راستہ باہر جاتا ہے؟ شیر خان نے بتی گل کر دی اور کہا، پیچھے کوئی راستہ نہیں ہے۔ کوئی بات نہیں، یہ کہہ کر دارا نے دروازے کا پٹ کھول کر گلی میں دیکھا۔ گلی رات کے سناٹے میں دور تک خالی تھی۔ وہ تیزی سے نکل گیا، شیر خان نے دروازہ بند کر لیا۔ دارا گلی میں سے نکل کر اس جگہ آ گیا جہاں سے بڑی سڑک گزرتی تھی اور کچھ فاصلے پر سینما کی بلڈنگ بنی تھی۔ اس کو شبہ تھا کہ پولیس کے آدمی نے اسے دیکھ لیا ہے، اور ہو سکتا ہے کہ کسی طرف سے اچانک پولیس پارٹی نکل کر اس پر حلہ بول دے، مگر ایسی بات نہ ہوئی۔ وہ بڑی سڑک پر آیا تو دیکھا کہ ایک طرف بند جیپ کھڑی ہے۔ دارا وہیں ٹھٹک گیا، ضرور یہ پولیس کی جیپ ہے۔ وہ پیچھے مڑنے ہی لگا تھا کہ اسے کسی عورت کی چیخ نما دہائی سنائی دی، وہ مدد کے لیے پکار رہی تھی۔ دارا کے قدم وہیں رک گئے، اس نے پلٹ کر دیکھا، یہاں سٹریٹ لائٹ نہیں تھی۔ کچھ فاصلے پر کسی بلڈنگ کے کونے میں ایک بلب جل رہا تھا جس کی روشنی بہت زیادہ کم تھی۔ دارا نے دیکھا کہ جیپ میں سے ایک آدمی نکلا اور سامنے والی گلی کی طرف دوڑا۔ گلی میں اسی عورت کی آواز پھر سنائی دی، وہ روتے ہوئے بچاؤ بچاؤ پکار رہی تھی۔ بلڈنگ کی دوسری منزل پر دو تین کھڑکیاں کھلی تھی، ان میں کچھ لوگوں نے جھانک کر گلی میں دیکھا۔ گلی میں فائر کی آواز گونجی اور ساری کھڑکیاں یکے بعد دیگریں بند ہو گئی۔ اتنے میں دارا کیا دیکھتا ہے کہ دو تین گنڈا نما آدمی ایک شلوار قمیض والی عورت کو گلی میں گھسیٹتے ہوئے باہر جیپ کی طرف لا رہے ہیں۔ جو آدمی جیپ میں سے نکل کر گیا تھا، پستول کا ہوائی فائر اسی نے کیا تھا تاکہ محلے کے کسی شریف آدمی کو مداخلت کرنے کی جرات نہ ہو۔ پستول تو دارا کے ہاتھ میں بھی تھا، عورت تڑپ رہی تھی اور غنڈوں کے ہاتھوں سے نکل جانے کی پوری کوشش کر رہی تھی۔ رو رو کر دہائی دیتی تھی، ان سے رحم کی بھیک مانگتی تھی، اپنی عزت کا واسطہ دے رہی تھی، مگر چاروں بدماشوں میں سے کسی ایک پر بھی اس کے رونے کا اثر نہیں ہو رہا تھا۔ اسے کھینچتے ہوئے جیپ کے پاس لے آئے، عورت کا دوپٹہ سڑک پر گر گیا تھا۔ ایک گنڈے نے عورت کے منہ پر زور سے تماچا مارا، اسے گالی دی، عورت سسکیاں لینے لگی۔ دوسرے گنڈے نے عورت کو کاندھے پر ڈال لیا۔ جیپ کا دروازہ کھلا تھا، وہ جیپ کی طرف آ رہے تھے۔ دارا جیپ کی آڑ میں بالکل تیار کھڑا تھا۔ جب چاروں کے چاروں گنڈے بے بس عورت کو اٹھائے جیپ کے پاس آئے تو دارا اوٹ سے نکل کر ان کے سامنے آ گیا۔ پستول والا ہاتھ اس نے اپنی چادر کے اندر چھپا رکھا تھا۔ ایک اجنبی شخص کو اچانک سامنے دیکھ کر گنڈوں میں سے کوئی متاثر نہ ہوا۔ انہوں نے عورت کو جیپ میں ڈالا۔ جس کے پاس پستول تھا اور جس نے گلی میں فائر کیا تھا، وہ دارا کی طرف متوجہ ہو کر بولا، کون ہو بھائی، بھاگو یہاں سے۔ دارا نے بہت پرسکون آواز میں کہا، اس عورت کو چھوڑ دو۔ ایک بدماش چاقو نکال کر دارا کی طرف بڑھا، تم باپ لگتے ہو اس کے؟ جو ہی اس نے دارا پر چاقو کا وار کیا، دارا نے پستول والا ہاتھ چادر سے باہر نکالا اور بڑے اطمینان سے اس بدماش کے سینے میں اوپر ترے دو گولیاں فائر کر دی۔ وہ لڑکھڑاتا ہوا گر پڑا۔ دوسرے بدماش دارا پر جھپٹے، دارا کے پستول سے نکلی ہوئی دو گولیوں نے ان کو بھی وہیں ڈھیر کر دیا۔ جس بدماش کے پاس پستول تھا، اس نے دارا پر فائر کیا۔ اس سے پہلے ہی دارا باخبر تھا، وہ بھاگ کر جیپ کے سامنے کی طرف آ گیا۔ جو ہی آخری کنڈے نے پستول والا ہاتھ دارا کی طرف اٹھایا، دارا کی قیمتی پستول میں سے آخری گولی دھماکے سے نکلی اور آخری بدماش کی کھوپڑی کو پھاڑتی ہوئی دور نکل گئی۔ عورت جیپ کے اندر سہمی بیٹھی یہ سارا ڈرامہ دیکھ رہی تھی۔ دارا نے سڑک پر سے پستول اٹھا لیا، یہ گنڈے کی لاش کے پاس پڑا تھا، اس پستول میں ابھی کچھ گولیاں باقی تھی۔ دارا کے پستول کا میگزین ختم ہو چکا تھا۔ اس نے بڑے اطمینان سے اپنا پستول جیپ میں رکھ لیا، بھرا ہوا پستول اپنے ہاتھ میں رکھا اور جیپ کے کھلے دروازے میں آ کر عورت سے کہا، بی بی آپ اپنے گھر چلی جائیں، اب آپ کی عزت پر کوئی حملہ نہیں کرے گا۔ جیپ میں جو عورت بیٹھی تھی، اب وہ اپنے حواس میں آ گئی تھی۔ اس نے احسان مند نظروں سے دارا کو دیکھا اور ہاتھ باندھ کر کہنے لگی، خدا کے لیے مجھے میرے گھر پہنچا دو، یہاں میرا گھر نہیں ہے، یہ لوگ مجھے اغوا کر کے یہاں لائے تھے۔ دارا نے چوک میں ایک تائرانہ نگاہ ڈالی، چاروں لاشیں سڑک پر خون میں لت پت پڑی تھی۔ شریف لوگوں نے ڈر کے مارے مکانوں کی کھڑکیاں بند کر رکھی تھی، مگر درد میں سے رات کے نیم اندھیرے میں یہ منظر دیکھتے تھے۔ تمہارا گھر کہاں ہے بی بی، مجھے بتاؤ، میں تمہیں وہیں لیے چلتا ہوں۔ عورت نے کہا، مجھے یہاں سے لے چلو، میں تمہیں بتا دوں گی۔ دارا جلدی سے ڈرائیونگ سیٹ پر بیٹھا، جیپ سٹارٹ کی اور اسے سڑک پر ڈال دیا۔ آگے دوسرا چوک آیا تو اس نے عورت سے پوچھا، اب کس طرف کو چلنا ہے؟ عورت نے ہاتھ سے ایک طرف مڑنے کا اشارہ کیا۔ جیپ پوری رفتار سے چلی جا رہی تھی۔ جب کراچی شہر کی روشنیاں کافی پیچھے رہ گئیں تو دارا نے سڑک کی ایک طرف گاڑی
खड़ी कर दी और औरत से पूछा, तुम कहाँ जाना चाहती हो? औरत ने हाथ जोड़ रखे थे, आजाना लहजे में बोली, खुदा के लिए मुझे यहाँ रास्ते में मत छोड़ना, इन लोगों के आदमी मुझे यहाँ से भी उठा कर ले जाएंगे। दारा ने सख्त लहजे में कहा, मगर बीबी तुम्हें जाना कहाँ है? हम तो शहर से काफी दूर बाहर निकल आए हैं, यहाँ तो आगे कोई आबादी नहीं। तब उस औरत ने एक शहर का नाम लेकर दारा को बताया कि वो वहाँ की रहने वाली है और ये बदमाश उसे वहाँ से अगवा करके कराची लाए थे और अब उसे लांच में डालकर कुवैत ले जाने वाले थे। शहर का नाम सुनकर दारा सोच में पड़ गया। ये शहर कराची और भावलपुर के दरमियान वाक़ था। दारा शशोपंज में पड़ गया। वो इस मजलूम खातून को वीरान इलाके में अकेला भी नहीं छोड़ सकता था। अब हर हालत में उसे इस मजलूम औरत को उसके घर पहुँचाना था। औरत ने आंसू बहाते हुए एक बार फिर दारा की मिन्नत की, अगर उसने उस औरत को बदमाशों से निजात दिलाई है तो उसे उसकी माँ के पास भी पहुँचा दे। उस औरत का रो रोकर बुरा हाल हो रहा था। दारा ने कोई जवाब न दिया। सड़क पर ट्रैफिक बिल्कुल नहीं थी, ये मकतूल गुंडों की जीप थी। दारा ने उतरकर पेट्रोल चेक किया, टैंकी करीबन भरी हुई थी। उसने जीप दोबारा स्टार्ट की और उसे अपने अंदाजे से एक इलाके से गुजरकर हाईवे पर ले आया। हाईवे पर रात के वक्त ट्रक और ट्रॉलर्स की ट्रैफिक जारी थी। दारा भी जीप को खासी रफ्तार से लिए चला जा रहा था। जिस शहर का मजलूम औरत ने नाम लिया था वहाँ जीप को दिन निकलने से पहले पहुँचना था। दारा को एक ही खतरा था कि कहीं रास्ते में वो पुलिस के हत्थे न चढ़ जाए, क्योंकि पीछे वो मजीद चार गुंडों को कत्ल करके आ रहा था जिसकी खबर पुलिस को हो चुकी थी और पुलिस ने हाईवे स्क्वाड को वायरलेस के जरिए खबरदार कर दिया होगा। मगर दारा का ये खदशा दुरुस्त नहीं था, क्योंकि पुलिस अभी जाए वारदात पर भी नहीं पहुंची थी। वो जीप को उड़ाए लिए चला जा रहा था। वो मजलूम औरत को उसके घर पहुंचाना अपना इंसानी फर्ज समझता था। उसने एक दफा गर्दन घुमाकर पीछे देखा, मजलूम औरत जीप की सीट पर सिमटी सहमी सो रही थी। दारा ने खुदा का शुक्र अदा किया कि खुदा ने उसे इतनी तौफीक दी कि वो एक मजलूम औरत की इज्जत बेरहम दरिंदा से गुंडों से बचाने में कामयाब हुआ। दारा को नींद आने लगी। ड्राइविंग सीट पर बैठे बैठे एक दो बार वो ऊंग गया और स्ट्रेनिंग पर उसकी गिरफ्त कम हो गई। उसने एक जगह अंधेरे में दरख्तों को देखकर जीप सड़क से उतारी और दरख्तों के नीचे खड़ी कर दी। औरत की आंख खुल गई। उसने अपने शहर का नाम लेकर पूछा, क्या उसका शहर आ गया है? दारा ने कहा, नहीं बीबी, यहाँ मैं थोड़ी देर आराम करना चाहता हूँ, तुम भी सो जाओ। दारा जीप से उतरकर एक जगह जमीन पर लेट गया। वो देर तक पहलू बदलता रहा, नींद बिल्कुल गायब हो चुकी थी। आखिर वो उठा और जीप में आकर दोबारा बैठ गया। औरत जाग रही थी। दारा ने कहा, तुम्हारा शहर यहाँ से अभी काफी दूर है, फिक्र न करो, मैं तुम्हें घर पहुँचा कर ही आऊंगा। औरत ने दारा का शुक्रिया अदा करते हुए उसकी बहादुरी की तारीफ की। जीप एक बार फिर कराची से लाहौर जाती सड़क पर भागने लगी। उन्हें रास्ते में ही सुबह हो गई। जब दिन की रोशनी फैलने लगी तो दारा ने सोचा कि किसी तरह से अब इस जीप से निजात हासिल करनी होगी, क्योंकि ये उन गुंडों की जीप थी जिनको वो कत्ल करके आ रहा था। अगर मौके वारदात पर किसी ने जीप का नंबर देख लिया तो पुलिस हाईवे पर उसे जरूर पकड़ लेगी, क्योंकि अब तक पुलिस ने हाईवे पर गश्त करने वाली पुलिस पार्टी को भी खबर कर दी होगी। ये जीप गोया कातिल का सुराख था जो दारा के साथ साथ चल रहा था। वो जीप को हाईवे से उतारकर एक तरफ ले आया। यहाँ संगलाख रेतीले ऊंचे नीचे बेशुमार टीले थे। उसने जीप एक टीले की ओट में खड़ी कर दी। औरत सीट पर सो रही थी। दारा कुछ हैरान जरूर हुआ कि ये औरत इतने इत्मीनान से कैसे सो रही है। उसने औरत को जगाकर सारी बात समझा दी। वो वहां से उतर पड़ी। दारा ने जीप की तलाशी ली और उसे डैशबोर्ड में सिवाय सिगरेट के एक बंद पैकेट के कोई चीज न मिली। अब सूरज तुलू होने वाला था और आसमान गुलाबी रोशनी में मुनव्वर हो गया था। दारा ने जीप की टैंकी का ढक्कन उतारा, उसके अंदर चिथड़ा इसी तरह डाल दिया कि उसका आधा हिस्सा पेट्रोल की टैंकी से बाहर निकला हुआ था। कुछ पेट्रोल उसने उसी चिथड़े की मदद से जीप के इंजन और सीटों पर भी नचोड़ दिया। फिर जीप को आग लगाई और औरत को साथ लेकर वहां से दूर टीले की दूसरी जानेब आ गया। जीप ने फौरन आग पकड़ ली थी, मगर अभी तक धमाका नहीं हुआ था। दोनों तेज तेज कदमों से चलते हुए हाईवे पर आ गए, जहां अब थोड़ी थोड़ी देर बाद दोनों जानेब से सामान के लदे हुए ट्रक आते जाते नजर आने लगे थे। दारा की निगाहें टीले की तरफ लगी थी, जहां से धुएं के बादल उठ रहे थे। फिर एक हल्का सा धमाका हुआ और जीप की टैंकी फट गई और जीप धड़ाधड़ जलने लगी। यहाँ से उन्होंने एक बस के जरिए अपनी मंजिल तक सफर पूरा किया। वो औरत जिसने दारा को अपना नाम दिलशाद बताया था, शहर आने से पहले थोड़ा पीछे बस से उतर गई। दारा यही समझा कि उसका घर शहर के किसी मजाफाती बस्ती में होगा। वो दारा को साथ लिए खेतों में से गुजर रही थी। ये छोटा सा शहर था, जमीन ज्यादातर रेतीली थी, खेतों में फसल उगी हुई थी और रेलवे स्टेशन पर खड़ी गाड़ियों के इंजन में से धुआं उठ रहा था। अभी कोयले के इंजन वाली गाड़ियां वहां पर चला करती थी। सामने शहर की टूटी दीवार सामने नजर आ गई, जहां से एक चढ़ाई चढ़कर वो शहर की एक गली में दाखिल हो गए। दारा इस शहर में कई बार आ चुका था। जब गली घूमकर एक जरा कुशादा बाजार आया तो दारा का माथा ठनका। ये उस शहर का बदनाम इलाका था, यानी जहां रातें जागती थी और दिन सोते थे, जहां रात गए तक मुजरा होता था। ये तवायफों का बाजार था। दिलशाद एक गली में मुड़ गई। सामने एक दो मंजिला मकान था। मकान की देवड़ी में दाखिल होने के बाद दिलशाद ने दारा का हाथ पकड़ लिया और बोली, तुम समझ गए होगे कि मैं कौन हूँ, मगर मैं तुम्हें अपनी माँ से मिलाए बगैर यहाँ से जाने नहीं दूंगी। दारा अब अच्छी तरह से समझ गया था कि ये औरत दिलशाद एक तवायफ है जिसे बदमाश अगवा करके यहाँ ले गए थे। इतने में वहाँ शोर मच गया कि शादा आ गई, शादा आ गई। दारा के लिए बैठक खोल दी गई थी, जहाँ एक पलंग और मैला सा सोफा पड़ा था। शादा की माँ भी वहाँ पर आ गई। उसने दारा की बलाएं लेकर उसका शुक्रिया अदा किया और कहने लगी, बेटा तुमने मेरी बेटी को गुंडों से बचाकर मुझ पर इतना बड़ा एहसान किया है जिसे मैं सारी उम्र नहीं भुला सकूंगी। दारा ने सोफे पर से उठते हुए कहा, ऐसी कोई बात नहीं, अब मुझे इजाजत दीजिए, मुझे वापस भी जाना है। दिलशाद की माँ ने दारा को बाजू से पकड़कर सोफे पर जबरदस्ती बिठा दिया, कहने लगी, मुझे अपने पीर और मुर्शिद की कसम, मैं तुम्हें ऐसे नहीं जाने दूंगी। तुम आज रात हमारे पास ही रहोगे, कल बेशक चले जाना। मैं तुम्हारे लिए नाश्ता भिजवाती हूँ, तुम मुंह हाथ धो लो, ये साथ ही गुसलखाना है। ये कहकर दिलशाद की माँ चली गई। दारा सोचने लगा कि दिन की रोशनी में उसका वहाँ से निकलना वैसे भी मुनासिब नहीं, बेहतर है कि वो दिन इसी मकान पर गुजार दे और जब रात गहरी हो जाए तो वहाँ से किसी तरफ को निकल पड़े। कराची जाने में खतरा था। वो पहले ही वहाँ 3 खून कर चुका था, अब मजीद 4 खून हो गए थे। उसने सोचा कि बेहतर यही है कि वो वापस पंजाब मियाँ खान के पास ही जाकर कुछ वक्त गुजार ले, मुमकिन है वहाँ बहन रूबी भी आ जाए, इसके बाद कोई प्रोग्राम बना लेंगे। दारा ने मुंह हाथ धोया। उसकी जेब में 2 पिस्तौल थे, एक पिस्तौल में सिर्फ 4 गोलियां बाकी थी। दारा ने दोनों पिस्तौल अपनी सदरी की जेब में रहने दिए। वो सोफे पर सिगरेट सुलगाकर बैठ गया। वो सोचने लगा कि कुदरत ने उसके साथ कैसा दिलचस्प मजाक किया। जिस औरत को वो एक घरेलू इज्जतदार औरत समझ रहा था और उसकी इज्जत बचाने की खातिर उसने 4 आदमियों को कत्ल कर दिया, वो एक तवायफ निकली, यानी उसकी कोई इज्जत थी ही नहीं। फिर दारा ने सोचा कि चलो वो एक मजलूम औरत तो थी, खुदा जाने बदमाश उसे किस मुल्क में ले जाकर बेच देते और आगे उसके साथ कैसा कैसा जुल्म होता। कम अज कम उसने एक औरत की जिंदगी बर्बाद होने से तो बचा ली। इतने में दिलशाद नाश्ता ट्रे में लेकर आ गई। दिलशाद ने भी मुंह हाथ धोकर नए रेशमी कपड़े पहन लिए थे और वो बहुत खूबसूरत लग रही थी। जब वो नाश्ता रखने के लिए मेज पर झुकी तो दारा को उसके कपड़ों में से बहुत आला किस्म के इतर की खुशबू आती महसूस हुई। उसने दिलशाद से पूछा, तुम कौन सा इत्र लगाती हो? दिलशाद ने एक खास अदा से मुस्कुराकर कहा, तुम्हें पसंद है, तुम ले लो, अभी लाती हूँ। दारा ने उसे वहीं हाथ के इशारे से रोक दिया, नहीं नहीं, मैंने तो यूं ही खुशबू की तारीफ की थी, मैं इत्र नहीं लगाया करता। दिलशाद उसके लिए चाय बनाने लगी। नाश्ता करके तुम साथ वाले कमरे में जाकर सो जाना, तुम सारी रात भी नहीं सोए। दारा ने कोई जवाब न दिया। दिलशाद ने चाय का घूंट भरने के बाद कहा, तुम्हें यहाँ आकर हैरानी तो बहुत हुई होगी, मैं वो नहीं हूँ जो तुम समझ रहे थे, मैं एक तवायफ की बेटी हूँ। मेरी माँ और उसकी माँ भी इस शहर की बड़ी तवायफ थी, हम मुजरा करके अपनी रोजी कमाते हैं, ये एक बुरा पेशा है, मगर मैंने इसी माहौल में आंख खोली। बचपन ही से मेरे कान में तबले सारंगी की आवाज पड़ी और मैंने अपनी माँ को मुजरा करते देखा था, फिर मैं भी बड़ी होकर मुजरा करने लगी। दारा खामोशी से चाय पीते हुए दिलशाद की बातें गौर से सुन रहा था। वो इस माहौल के तमाम नशेब व फराज को जानता था। दिलशाद कह रही थी, तुम मुझे बुरी औरत मत समझना, हम अपनी मर्जी से चाहे जो कुछ करें, मगर कोई हमारे साथ जबरदस्ती करे तो यह हमें गवारा नहीं, आखिर हमारी भी कोई इज्जत होती है। दारा ने दिलशाद की बात को काटते हुए पूछा, यहाँ से पुलिस थाना कितनी दूर है? दिलशाद ने चाय की प्याली मेज पर रख दी और अपने माथे पर आई हुई बालों की लट को झटके से पीछे करते हुए बोली, मैं जानती हूँ तुमने 4 खून किए हैं, मगर ये खून तुमने मेरे वास्ते किए, मैंने माँ को सब कुछ बता दिया है, ये बात आगे नहीं जाएगी, तुम बिल्कुल फिक्र न करो, हमारे यहाँ बड़ी राजदारी से काम लिया जाता है और तुम तो हमारे मोहसिन हो,
जब तक तुम्हारा जी चाहे यहाँ रहो, कोई तुम्हारी तरफ आंख भी उठाकर नहीं देखेगा, यहाँ पुलिस भी नहीं आ सकेगी। हम उनका टैक्स उनके पास बाकायदगी से पहुँचा देते हैं और फिर चौक में हमें किसी ने देखा भी तो नहीं। रात का वक्त था। दारा ने सिगरेट बुझाकर सोफे की पुश्त से टेक लगा दी। दिलशाद उठते हुए बोली, साथ वाले कमरे में तुम्हारे लिए कुर्ता और तहबंद मैंने रख दिया है, तुम ये कपड़े उतार लो और फिर आराम कर लो। दारा उठकर दूसरे कमरे में आ गया जहां मुसहरी लगी थी। बहुत आरामदेह बिस्तर बिछा दिया गया था। दीवारों पर फिल्म एक्टर्स की बड़ी बड़ी तस्वीर लगी थी। दारा ने तहबंद बांधकर अपने कपड़े दरवाजे के बाहर फेंक दिए। सख्त थका हुआ था, सारी रात सोया नहीं था। आरामदेह रेशमी बिस्तर पर गिरते ही सो गया। जब वो सोकर उठा तो खुद को बेहद ताजा दम महसूस करता था। सबसे पहले उसने सरहाने के नीचे हाथ ले जाकर टटोला। उसके दोनों पिस्तौल सरहाने के नीचे मौजूद थे और वो भी रुमाल हजारों नोटों से भरा हुआ वहीं पड़ा था। कमरे के छोटे से रोशनदान में से दिन की फीकी फीकी रोशनी अंदर आ रही थी। दरवाजे पर हल्की सी दस्तक हुई। दारा संभल कर बैठ गया। आ जाओ भाई, कमरे में दिलशाद अंदर फौरन दाखिल हो गई। उसके हाथ में दारा के इस्त्री किए हुए कपड़े थे। कहने लगी, मैंने अपने हाथ से इस्त्री किए हैं, तुम इन्हें पहन लो, मैं तुम्हारे लिए खाना लाती हूँ। मैंने अभी तक खाना नहीं खाया। वो क्यों? दारा ने ताज्जुब से कहा। दिलशाद मुस्कुराई। दारा को पहली बार उसकी मुस्कुराहट बहुत अच्छी लगी। तुमने जो नहीं खाया था इसलिए नहीं खाया। दारा हंसने लगा। वो इन तवायफों की इस किस्म की नाजबरदारियों को बहुत अच्छी तरह से जानता था। दिलशाद चली गई। दारा ने मुंह हाथ धोकर कपड़े बदले, कमीज के अंदर सदरी की जेब में नोटों वाला रुमाल और दोनों पिस्तौल संभाल कर रख लिए और पलंग के सामने जो सोफा पड़ा था वहीं बैठकर सिगरेट पीने लगी। इस कमरे में कोई घड़ी नहीं थी। उसने अपनी घड़ी देखी, दिन के 3 बज रहे थे। अब दिलशाद की माँ भी दिलशाद के साथ ही आ गई। एक बार फिर वो दारा की बलाएं लेने लगी। एक नाटे कद का पहलवान टाइप आदमी खाने का तश्त लेकर अंदर आ गया। दारा ने उसे गौर से देखा। जब वो खाना लगाकर चला गया तो दारा ने इसके बारे में पूछा। दिलशाद की माँ से कहने लगा कि ये कौन है, इसे मेरे बारे में कुछ पता तो नहीं? दिलशाद की माँ ने बहुत इत्मीनान से जवाब दिया, पुत्र तुम फिक्र क्यों करते हो, यहाँ सिवाय मेरे और दिलशाद के असल मामले की किसी को कोई खबर नहीं। हमने तो दिलशाद के अगवा की रिपोर्ट भी नहीं दर्ज करवाई। मैंने तो ये सबको बता दिया है कि दिलशाद अपनी खाला के पास सरगुदा गई हुई है और अब आ गई है। दिलशाद की माँ ने इस तबके की रिवायती तजर्बाकार औरतों की तरह उसे सारी कहानी सुना दी। उसने अभी तक किसी को खबर नहीं होने दी थी कि उसकी बेटी को कुछ लोग अगवा करके ले गए थे। इस घर के सिवाय उस नाटे कद के नौकर और दिलशाद की माँ के इस अगवा के बारे में किसी को कुछ मालूम न था, मगर पुलिस को सुराग मिल चुका था। यूं हुआ कि जिन 4 बदमाशों को दारा अपनी तरफ से हलाक करके वहां से दिलशाद को लेकर निकल गया था, इनमें से एक बदमाश का सांस अभी चलता था। पुलिस उसे उठाकर अस्पताल ले गई। अस्पताल में उसने सारी कहानी सुना दी। जब उसे होश आया तो कराची के वकुए वाले इलाके के सब इंस्पेक्टर मुराद ने उससे सबसे पहले पूछा कि कातिल कौन था और वो लोग कहां से आए थे और इलाके में क्या वारदात करने वाले थे। बदमाश पर नजा का आलम तारी था। उखड़े सांसों में पुलिस को सिर्फ इतना ही बता सका कि वो लोग फलां शहर से एक तवायफ शादो को उठाकर लाए थे। अब उसे वहां वापस ले जा रहे थे कि शादो का हिमायती कहीं से निकल आया और फिर उसने हमें भून डाला। ये बात भी करीबुल मर्ग बदमाश ने रुक रुक कर कोई 10-12 मिनट में बताई। सब इंस्पेक्टर ने उसके कान के करीब मुंह ले जाकर पूछा, वो आदमी कौन था, क्या तुम उसका हुलिया बता सकते हो? इसके जवाब में बदमाश ने जो कुछ कहने की कोशिश की मगर उसका वक्त पूरा हो चुका था। उसकी रूह उसके जिस्म से परवाज कर गई, लेकिन पुलिस को तवायफ का नाम और उसके शहर का नाम मालूम हो चुका था। उसी वक्त सब इंस्पेक्टर मुराद ने एक पुलिस पार्टी तरतीब दी और ट्रेन में बैठकर दिलशाद के शहर की तरफ रवाना हो गया। क्योंकि ये कहानी जो मैं आपको सुना रहा हूँ एक सच्ची दास्तान है और इसके बाप किरदार आज भी जिंदा हैं और पाकिस्तान में एक जिम्मेदार शरीफ शहरी की तरह जिंदगी बसर कर रहे हैं, इसलिए मैं उनके नाम सिर्फ फर्जी लिखता हूँ। और जहाँ कहानी के वाक्यात किसी कस्बे या छोटे शहर में दाखिल होते हैं तो मैं उन छोटे शहरों का नाम भी नहीं लिखता। आप जरूर दिल में सोचेंगे कि मैंने पहले भी जबरू के नाम से एक सच्ची कहानी बयान की थी और अब शेरनी के उन्वान से भी एक सच्ची दास्तान आपको सुना रहा हूँ। तो मैं ये सच्ची कहानियाँ कहाँ से लाता हूँ? इसका मुख्तसर जवाब यह है कि मेरे पढ़ने वालों में से बहुत कम लोगों को इस हकीकत का इल्म है कि मैं खुद इस माहौल में जिंदगी का बेशतर हिस्सा गुजार चुका हूँ जिस माहौल के बारे में मैं ये कहानियाँ लिख रहा हूँ। यह अल्लाह ताला का मुझ पर खास करम था कि मैं सैरो सियाहत के लिए निकल खड़ा हुआ हूँ और मैंने बाद में अफसाने, नावल और सफरनामे लिखने शुरू कर दिए। اگر مالک ارض و سما کی نگاہ کرم مجھ پر نہ پڑتی تو یقین کریں آج میں بھی کوئی جبرو یا دارا ہوتا اور کسی جیل میں عمر قید کاٹ رہا ہوتا یا کسی دشمن غنڈے کے ہاتھوں قتل ہو چکا ہوتا۔ یہ قیام پاکستان سے پہلے کی باتیں ہیں۔ پاکستان میں آتے ہی میں نے پہلا افسانہ منزل منزل لکھا تھا اور اسی افسانے سے اپنا ایک الگ مقام بنا لیا اور برے ماحول کو ہمیشہ کے لیے خیر آباد کہہ دیا۔ مگر اس وقت تک میں بہت کچھ دیکھ چکا تھا۔ میں نے نام نہاد شریف لوگوں کو عدالتوں میں جھوٹی گواہیاں دیتے بھی سنا تھا اور جن کو معاشرہ بدماش کہتا ہے انہیں دوسروں کی جان بچاتے ہوئے اپنی جان دیتے ہوئے بھی دیکھا تھا۔ مجھے امرتسر میں اپنے محلے کے چوئی بدماش کی بات آج بھی یاد ہے۔ وہ ان پڑھ تھا، جواری تھا، شرابی تھا، مگر محلے میں سے کسی عورت کو بھی گزرتا دیکھتا تو وہ اپنی ماں بہن سمجھ کر منہ دوسری طرف کر لیتا تھا۔ اس نے ایک بار مجھے کہا تھا، لوگ کہتے ہیں گام بڑا شریف بدماش ہے۔ یہ تو کوئی بات ہی نہ ہوئی، شریف شریف ہوتا ہے اور بدماش بدماش ہوتا ہے۔ اگر بدماش کو شریف ہی ہونا تھا تو پھر وہ بدماش کیوں ہے؟ اب میری طرف دیکھ لو، میں شریفوں کی بڑی عزت کرتا ہوں مگر جوا کھیلتا ہوں، شراب پیتا ہوں، ہر عیب کرتا ہوں۔ کیا ہی اچھا ہوتا کہ میں شریف آدمی ہوتا۔ جب میں کسی کو یہ کہتے سنتا ہوں کہ فلاں بڑا شریف بدماش ہے تو مجھے ایسا لگتا ہے جیسے کوئی کہہ رہا ہو کہ فلاں بڑا اچھا گناہگار ہے۔ نہیں باؤ، یہ اچھا ماحول نہیں، تم یہاں مت آیا کرو، میں تو اب گردن تک پھنس چکا ہوں۔ تم اپنے آپ کو جس طرح بچا سکتے ہو، تم شریفوں کی اولاد ہو، اپنے آپ کو بچا لو۔ چوئی بدماش اب اس دنیا میں نہیں، مگر اس کی یہ بات اس وقت تک میری رہنمائی کرتی رہے گی جب تک میں اس دنیا میں رہوں گا۔ دانائی کی یہ باتیں اس نے سقراط یا کسی اور بڑے سے یا کسی کتاب سے نہیں پڑھی تھی، بلکہ یہ باتیں اسے اس میدان کارزار نے سکھائی تھی جہاں نیکی اور بدی کی قوتوں کے درمیان جنگ ہوتی ہے اور جہاں چوئی بدماش کی حیثیت نیکی کی قوتوں کے ایک کمزور سے سپاہی کی تھی۔ چوئی بدماش برائی کی طاقتوں پر فتح تو حاصل نہیں کر سکا، لیکن اتنا مجھے معلوم ہے کہ جب وہ میدان کارزار